समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज शनिबार प्राय नियमित दैनिकी भन्दा केही पृथक कामका लागि समय उपलब्ध हुने दिन। प्राय सामान्य अवस्थामा शनिबारको बिहान गाउँ टोल शहर बजारमा मानिसहरू भेला भई सरसफाई गर्ने, हरियाली प्रवर्धन गर्ने तथा वातावरण संरक्षणका चेतनामूलक कार्यक्रमसँगै साइकल यात्रा, पदयात्रा लगायतका गतिविधि पनि सञ्चालन हुने गर्छन्। अन्तरसंवादको आजको शनिबार सरीय श्रृंखलामा हामी पनि वातावरण संरक्षणका कार्यहरूमा हाम्रो ऐक्यबद्धताका रूपमा समर्पण गर्दछौ। वातावरणका विविध पक्षमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ वातावरणविद एवं अभियन्ता भूषण तुलाधर। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार भूषणजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर, धन्यवाद।
अब यहाँकै सोसियल मीडियाको एउटा स्ट्याटसबाट कुराकानी शुरू गरौं। डेथ अफ द डेमोक्रेसी क्यान बी मेजर्ड बाई दि वाइथ अफ द फुटपाथ, होइन? सड़कमा सड़क मात्रै छैन, फुटपाथ पनि छ। फुटपाथको आकारको हिसाबले चाहिँ प्रजातन्त्रको मापन हुन्छ भनेर एउटा मिठो आर्टिकल लेख्नु भएको रहेछ, होइन? भने सही हो नि, होइन? किन मानिसहरू खालि सड़क भन्छन्, फुटपाथ त निकै हेपिएको छ नि, होइन? फुटपाथमा हिँड्ने पनि फुटपाथ पनि
निश्चय पनि। फेरि हामी के बिर्सिनुहुन्न भने हामी मानिसहरू भनेको हिँड्नको लागि नै जन्मेको प्राणीहरू, होइन? जस्तै चराहरू भनेको उड्नको लागि जन्मेका हुन्, माछाहरू भनेको पौडिनको लागि जन्मेका हुन्, मानिसहरू भनेको हिँड्ने हुन्, चाहे त्यो सानो बाल बच्चा होस्, होइन, सबभन्दा पहिला उसले हिँड्न सिक्छ, त्यस त्यो अथवा वृद्ध होस् हो, कहिले काहीँ अपाङ्ग भएपछि विलचेयरको सहारा लिनु पर्ला, तर हिँड्ने भनेको हामीले हाम्रो लागि सबभन्दा महत्वपूर्ण एउटा यातायातको माध्यम हो। गाडी चढ्ने भनेको त एकदमै कम संख्यामा हुन्छ नि त, र अझ नेपाल जस्तो देशमा त गाडी आफ्नै गाडी भएको व्यक्तिहरू त धेरै कम हुन्छ। तर हामी सडक बनाउँदाखेरि कसको लागि बनाउँछ भन्दाखेरि गाडीको लागि बनाउँछ, गाडीलाई केन्द्रबिन्दुमा राखेर सडक डिजाइन गरिन्छ। अब त्यसको उदाहरण रिङ रोडै भन्यो काठमाडौँको, होइन, आठ लेन बनाउँदाखेरि आठै लेन गाडीलाई दियो, जबकि फुटपाथलाई धेरै सानो ठाउँ दिएछ र कति ठाउँमा त त्यही पनि छैन। त्यसैले हामी के भन्छौँ भन्दाखेरि लोकतन्त्र भनेको सबभन्दा बढी व्यक्तिहरूलाई को आवश्यकतालाई मध्यनजर गरेर जुन हामी चाहिँ प्रणालीहरू बनाउँछौँ त्यसको गहिराई भनेको हाम्रो सडकमा भएको फुटपाथको चौडाइले नाप्न सक्छ। जति फुटपाथ धेरै दियो त्यति चाहिँ सबैको लागि त्यो स्थान उपलब्ध हुन सक्छ।
हजुर, अब समय अनुसार मानिसको सोच व्यवहारमा परिवर्तन हुँदै आउँछ निश्चय पनि, हरेक युगमा हरेक समयमा। अहिलेको विश्वमा हामी मूलत यो ग्लोबल वार्मिङ, होइन, जसरी चाहिँ तापमान चाहिँ विश्वको बढ़िरहेको छ यसमा चिन्ता व्यक्त गरिया छ। हालसालै मात्रै स्कटल्याण्डमा भएको एउटा विश्व सम्मेलनमा पनि, होइन, विकसित देशहरू जसले धेरै प्रदूषणहरू गर्छन् अथवा अल्प विकसित देशहरू, नेपाल जस्तो देश जसले चाहिँ वातावरणको क्षेत्रमा एउटा राम्रै रेकर्ड ट्र्याक रेकर्ड बनाएको छ, हाम्रा वन जंगलहरूको विषयमा राम्रो एउटा चाहिँ विकासक्रम हामीले देखिएका छौं। अब विकासको कुरा गर्दा एकातिर हामीलाई तुरुन्तै सड़क चाहिएको छ, गाउँ गाउँमा सड़क चाहिएको छ, र पछिल्लो पटक चाहिँ के भने अलिकति सस्टेनेबल डेभलपमेन्ट, होइन, एउटा दिगो विकासको अवधारणाको पनि कुरा आइरहेको छ। हाम्रो जस्तो देशमा चाहिँ अहिले नै शुरू गर्नुपर्ने वातावरणीय मुद्दाहरू, मैले त एउटा उदाहरणको लागि सड़कको कुरा गरेँ, अरू क्षेत्रहरू पनि होला, कहाँ कहाँ नेपाल चाहिँ अलिकति चनाखो हुनुपर्ने स्थिति छ भूषणजी?
अघि तपाईँले भन्नुभएको जस्तो हामीले एकदमै चनाखो हुनुपर्ने के हो भन्दाखेरि हो, विकास चाहिन्छ, विकासको लागि विभिन्न पूर्वाधारहरू चाहिन्छ हामीलाई, सड़क भन्नुहोस् अथवा खानेपानी भन्नुहोस् अथवा जलविद्युत भन्नुहोस् इत्यादि सबै चाहिन्छ। हाम्रो जनता विकसित मुलुकमा जनताहरूले जुन सुविधा पाएका छन् त्यो सुविधा हाम्रो जनताले पनि पाउनुपर्छ, तर त्यो पाउने क्रममा वातावरणलाई विनाश गरेर होइन, किनकि त वातावरणलाई पनि संरक्षण गरेर गर्न सक्यो भने, अथवा जुन जसलाई हामी दिगो विकास पनि भन्छौँ, त्यो बाटोमा जान सक्यो भने त्यो विकासले एक त सबैलाई त्यसको फाइदा लिन सक्छ र दोस्रो दीर्घकालीन फाइदा दिन सक्छ। त्यसैले हामीले हाम्रो मोडल, विकासको मोडल भनेकै विकास पनि गर्ने तर वातावरणलाई पनि संरक्षण गरिकन र सामाजिक न्यायलाई पनि हुने गरिकन विकास अगाडि लानुपर्छ, त्यो भनेको दिगो विकासकै मोडल हो। त्यो भनेको के हो त भन्दाखेरि, जस्तै अघि भने जस्तो सडक बनाउँदाखेरि गाडीहरूलाई मात्रै होइन कि त, यदि हामीले बसलाई, सार्वजनिक बसलाई हामीले छुट्टै एउटा लेन दियो भने त्यसले धेरै व्यक्तिहरूलाई एकैचोटि सुविधा दिन सक्छ र वातावरण मैत्री पनि हुन्छ, किन भन्दाखेरि सार्वजनिक यातायात ले कम धुवा फाल्छ प्रति व्यक्ति हिसाब गर्ने हो भने, त्यसै गरिकन साइकललाई छुट्टै लेन दिन सक्छौँ, हिँड्नेलाई राम्रो सुविधा दिन सक्छौँ, त्यो हो भने वातावरण पनि जोगिन्छ, समाजलाई पनि फाइदा हुन्छ र हाम्रो अर्थतन्त्रलाई पनि फाइदा हुन्छ। किन भन्दाखेरि हामीलाई थाहा छ हाम्रो व्यापार घाटाको एउटा ठुलो अंश भनेको तेलको कारणले भइरहेछ, पेट्रोल डिजल जुन आयात गरिरहेछौँ त्यसको कारणले भइरहेछ, त्यो घटाउन सक्यो भने हाम्रो अर्थतन्त्रलाई पनि फाइदा हुन्छ। विकास जुन हामी भनिरहेछौँ त्यो भनेको आर्थिक विकास पनि हुन्छ, सामाजिक विकास पनि हुन्छ र वातावरणीय दृष्टिकोणले पनि हामी विकसित हुन सक्छौँ। त्यसले यो तिनटै कुरालाई ख्यालमा राखेर अगाडि बढ्ने मोडल नै हाम्रो लागि उपलब्ध हुन्छ।
हजुर, अब कोभिडकै तेस्रो वेभ भनौँ न, तेस्रो लहर अहिले सामना गरिरहेको छ विश्वभरि, नेपालमा पनि हामी अहिले त्यही अवस्थामा छौँ। कहिले जोड बिजोड भनिया छ, कहिले विभिन्न कारणले भीड नियन्त्रण गर्ने कुरा छ, जनताका गुनासाहरू पनि छन् र त्यहाँ एउटा बाध्यता पनि छ होइन। अब एउटा चेतनशील समाजले जसरी कोभिडको फर्स्ट वेभ आउँदाखेरि हामी यसै गरी कुराकानी गरेका थियौँ भूषणजीसँग पनि, सायद हामी पक्कै संवाद गर्यौं, त्यतिखेरको एउटा इस्यु के थियो भने ओहो संसारभरि कल कारखानाहरू बन्द हुँदा, गाडीहरू बन्द हुँदा, सबै चिज ठप्प हुँदाखेरि पनि एउटै पोजिटिभिटी, एउटा सकारात्मकता चाहिँ, वातावरण सफा भयो है, काठमाडौँको पनि कति राम्रा सुन्दर तस्विरहरू हामीले हेर्न पायौं होइन, तराईबाट चाहिँ हिमाल चाहिँ टल्किएको दृश्यहरू पनि हामीले हेर्न पायौं, संसारभरिका मानिसहरू एकपटक फेरि वातावरणमा भइरहेको विनाश कस्तो रहेछ र विनाश नहुँदाको स्थिति कस्तो रहेछ भनेर हामीले प्रत्यक्ष अनुभव गर्न पायौं होइन। अब यो कुरालाई दिगो राख्न त सकिएन, कतिको जोखिमपूर्ण बन्दैछ शहरी जीवनहरू, विशेष गरी चाहिँ मेट्रोपोलिटन सिटीहरू, काठमाडौँ भनौँ अथवा विश्वका ठूला शहर लन्डन, पेरिस होइन, दिल्ली, बेजिङमा त वातावरणीय यो एयर पल्युसनको चाहिँ चुनौती अलिकति टटकारो रूपमा आइरहेछ नि होइन। हाम्रो सजगता, हाम्रो परिस्थिति के कसो देखिन्छ यतिखेर?
निश्चय पनि तपाईँले भन्नुभयो जस्तै अस्ति गएको वर्ष नै डब्ल्युएचओ विश्व स्वास्थ्य संघले के भनेको थियो भन्दाखेरि संसारभर नै सबभन्दा ठूलो वातावरणीय स्वास्थ्यको चुनौती के हो भन्दाखेरि यो वायु प्रदूषण नै हो, अथवा संसारका 90% भन्दा बढी जनता प्रदूषित वायुमा सास फेर्न बाध्य छन् जसले गर्दाखेरि उहाँहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेछ भनेर। अब ती जनताहरू कहाँ बस्छन् त भन्दाखेरि शहरी क्षेत्रमा बस्छन् र ग्रामीण क्षेत्रमा बस्छन्। अब अस्ति भर्खर हाम्रो जुन सेन्ससको डेटा आयो होइन, जनगणनाको प्रारम्भिक जुन नतिजा सार्वजनिक भएको थियो त्यसले के देखाउँछ त भन्दाखेरि दुईटा कुरा, एउटा त हाम्रो कुल जनसङ्ख्याको 2/3 भाग अथवा 66% चाहिँ नगरपालिकाहरूमा बस्दो रहेछ। नगरपालिका भन्दैमा त्यो सबै सहर भनेर म पनि भन्दिनँ, तर धेरै जसो नगरपालिका भनेको सहरीकरण भएका ठाउँहरू हो। त्यसैले पहिला जुन हामीले गाउँ नै गाउँ भएको देश भनेर हामीले आफूलाई भन्छौँ भने, अहिले आएर 2/3 जनता त नगरपालिकाहरूमा बस्छन्, सहरहरूमा बस्छन्, त्यो क्लियर देखियो। अर्को काठमाडौँकै जनसङ्ख्या हेर्ने हो भने काठमाडौँको जनसङ्ख्यामा परिवर्तन के आयो त भन्दाखेरि, अहिलेको अवस्थामा काठमाडौँमा जुन 18 नगरपालिकाहरू छन् अथवा 2 महानगरपालिका र 16 नगरपालिकाहरू छन्, त्यसको जनसङ्ख्या हेर्ने हो भने सबभन्दा ठुलो त काठमाडौँ भइहाल्यो, तर र त्यसपछि ललितपुर भइहाल्यो। काठमाडौँ ललितपुर बाहेक ठुला नगरपालिका कहाँ छन् त भनेर हेर्ने हो भने पहिला भए थिमी, भक्तपुर, कीर्तिपुर भन्थ्यो होला, अब त्यो होइन। काठमाडौँ नम्बर 1 पर्छ, ललितपुर नम्बर 2 पर्छ, नम्बर 3 बुढेलकण्ठ पर्छ, नम्बर 4 तारकेश्वर पर्छ र नम्बर 5 गोकर्णेश्वर पर्छ। र काठमाडौँको जनसङ्ख्या, काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या हेर्ने हो भने त्यो त 10 अगाडिको जनसङ्ख्या र अहिलेको जनसङ्ख्या हेर्ने हो, तुलना गर्ने हो भने 13% घटेको छ। अथवा हाम्रो सहरीकरण कुन दिशातिर गइरहेछ त भन्दाखेरि, एक अघि भने जस्तो सहरीकरण तीव्र गतिमा भइरहेछ, त्यो हामीले देख्यौँ समग्रमा नगरपालिकाहरूको जनसङ्ख्या हेर्ने हो भने, र अर्को काठमाडौँ उपत्यकाको मात्रै हेर्ने हो भने पनि जुन हाम्रो परम्परागत सहरहरू छन् त्यसबाट बाहिर गएर मानिसहरू अलिक पर गएर बस्न थालेका छन्, र विशेष गरी काठमाडौँको केसमा हेर्ने हो भने काठमाडौँको उत्तरी क्षेत्र, यो तिनटै नगरपालिका बुढेलकण्ठ, तारकेश्वर, गोकर्णेश्वर अलिकति उत्तरी क्षेत्रमा पर्छ भ्यालीको, त्यहाँनिर बसाइसराई धेरै भइरहेछ, त्यहाँनिर तीव्र गतिमा सहरीकरण भइरहेछ। अब यसको असर वातावरणमा के पर्छ त भन्दाखेरि, एक अलिक टाढा मान्छेहरू बस्न गएपछि यातायात बढी चाहिन्छ होइन, यातायात त्यो भनेको वायु प्रदूषण बढी हुन सक्ने एउटा हो। दोस्रो, काठमाडौँको सन्दर्भमा हामीले काठमाडौँमा पानीको स्रोत, भूमिगत पानीको स्रोत हेर्ने हो भने काठमाडौँको भूमिगत पानी रिचार्ज गर्ने अथवा पुनः भरण गर्ने क्षेत्र कहाँनिर हो भन्दाखेरि, धेरै जसो हामी उत्तरी बेल्टमा कुरा गर्छौँ त्यहाँनिर रिचार्ज गर्ने हो, तर त्यही ठाउँमा हाम्रो सहरीकरण तीव्र गतिमा भइरहेको छ जसले गर्दाखेरि त्यो रिचार्ज पनि राम्रोसँग हुन सक्दैन अब यदि त्यहाँनिर हामीले सबै ठाउँमा सिल गर्ने हो भने, बाटो बनाएर होस् अथवा घर बनाएर होस् त्यहाँ सबै ठाउँमा सिल गर्ने हो भने त्यो रिचार्ज पनि हुन सकेन। त्यसैले सहरीकरण तीव्र गतिमा भइरहेछ, जब सहरीकरण तीव्र गतिमा हुन्छ त्यसको वातावरणले असर पनि हुन्छ, वायु प्रदूषण बढी हुन्छ, फोहोर मैला पनि अलिक बढी निक्लिन थाल्छ, सहरी जनताले अलिक बढी उपभोग गर्छन् विभिन्न सामानहरूको, जसले गर्दाखेरि फोहोर बढी उत्पन्न हुन्छ र उपभोग गर्ने क्रममा पानी पनि अलिक बढी, प्रति व्यक्ति हेर्ने हो भने बढी पानी उपभोग गर्न थाल्छ। त्यसैले हाम्रो प्रकृतिमा बढी हामी चाहिँ निर्भर हुनुपर्ने हुन्छ र प्राकृतिक स्रोतको दोहन पनि बढी हुन सक्ने हुन्छ। त्यसैले यो सहरीकरण जुन भइरहेछ त्यसलाई व्यवस्थापन गर्न नसक्यो भने त्यसबाट थप वातावरणीय विनाशको चिन्ता हुन्छ। तर अर्कोतिर सहरीकरण हुनु भनेकै नराम्रो होइन, सहरीकरणलाई व्यवस्थापन गर्नुपर्छ, त्यसतर्फ हाम्रो विशेष ध्यान दिन जानुपर्छ, चाहे काठमाडौँमा भनोस् अथवा देशका अन्य ठाउँहरूमा, विशेष गरिकन तराईमा पनि सहरीकरण तीव्र गतिमा भइरहेछ। त्यसैले त्यो एउटा हाम्रो प्रमुख वातावरणीय मुद्दा हुन गएको छ, सहरीकरणलाई व्यवस्थापन गर्ने।
जस्तो अब कतिपय व्यवस्थित मुलुकहरूमा भनौँ न, उदाहरण लिँदाखेरि चाहिँ जहाँ व्यवस्थित छ उसैको लिइन्छ, ती देशहरूमा कहाँ बस्तीहरू राख्ने, कहाँ खेतीपाती गर्ने, कहाँ वातावरण मैत्री वन जङ्गलहरू चाहिँ पार्कहरू चाहिँ निर्माण गर्ने भन्ने एउटा दीर्घकालीन योजना बनाइन्छ। अब हामी कहाँ पनि योजनाहरू बनेका छन्, धेरै अध्ययनहरू पनि भएका छन्, कतिपय ठाउँमा स्मार्ट सिटी बनाउने कुराहरू आएछन् जहाँ चाहिँ एकै ठाउँमा मानिसहरूले होइन सबै सुविधाहरू प्राप्त गर्छन् र त्यसलाई वातावरण मैत्री बनाउने पनि भरमकदुर प्रयास त भइ नै रहेको छ। अहिले नयाँ नयाँ उद्योगहरू नयाँ नयाँ पूर्वाधार विकास गर्दा अथवा शहरीकरणको लागि नयाँ नयाँ शहरहरूको निर्माण गर्दाखेरि जुन तदारूकताका साथ वातावरणको इस्यूलाई मुद्दालाई चाहिँ अगाडि लानुपर्ने हो, त्यहाँ अझै कमी भइरहेछ कि अहिले बेलैमा त्यसतर्फ चाहिँ अलिक बढी झुकाव राख्न सकेको खण्डमा भोलिको पुस्ताले होइन यी वातावरणीय समस्याहरू हुँदैनन् कि भन्ने चिन्ता त सबैतिर व्यक्त हुन्छ, तर व्यावहारिक रूपमा कहाँ कहाँ लुपहोल्सहरू देखिन्छ भूषणजी?
धेरै छन्, तपाईँले भन्नुभएको जस्तै एक त योजनाहरू नबन्ने होइन, योजनाहरू बन्छन् तर ती पालना नभएको हामीले धेरै देखिरहेछौँ। चाहे काठमाडौँकै सन्दर्भमा हेर्ने हो भने पनि काठमाडौँको पहिलो गुरु योजना भनेको त आजभन्दा 50 वर्ष अगाडि बनेको थियो तर त्यसलाई हामीले कार्यान्वयनमा लान सकेनन्। र अर्को तपाईँले भन्नुभएको जस्तो जब हामी चाहिँ उद्योग धन्दा अथवा सहरीकरण गर्छौँ त्यति बेला हामी कहाँनिर राख्नुपर्ने भनेर ख्याल गर्दैनौँ। जस्तै उदाहरणकै लागि भनौँ न, नेपालमा धेरै सिमेन्ट कारखानाहरू भए जुन राम्रो हो, त्यसले देशको विकास अर्थतन्त्रको विकासको लागि पनि राम्रै गर्छ होला, तर त्यो सिमेन्ट कारखानाहरू कहाँ बने त भन्दाखेरि एक त लुम्बिनी क्षेत्रको वरिपरि 1 दर्जन जति सिमेन्ट कारखानाहरू छ। लुम्बिनी जस्तो हाम्रो वर्ल्ड हेरिटेज साइट होइन, हाम्रो पर्यटन प्रवर्धनको लागि हाम्रो धेरैले धार्मिक आस्था राख्ने ठाउँ वरिपरि त्यो के अरे सिमेन्ट कारखानाहरू राख्दाखेरि त्यहाँको प्रदूषण बढेको छ। अर्को के पनि भयो भन्दाखेरि काठमाडौँको पश्चिमतिर धादिङतिर पनि राखेका छन्। अब हामीले ख्याल गर्नुपर्ने के हो भनेर काठमाडौँमा हावा कताबाट बहन्छ अक्सर भन्ने हो भने पश्चिमी वायु भनेर पश्चिमतिरबाट धेरै हावा बहन्छ। त्यसैले प्रदूषण गर्ने उद्योगहरू काठमाडौँको पश्चिमतिर ठ्याक्कै पश्चिममा राख्दाखेरि त्यो हावा फेरि सिधै काठमाडौँमै आउने हो। त्यसैले वातावरणमा यसले के असर पर्छ भनेर ख्याल गरेर मात्रै यस्ता उद्योगहरू स्थापना गर्ने अथवा अन्य विकास निर्माणको कामहरू, चाहे तपाईँले सडक भन्नुभयो अथवा अन्य कामहरू पनि त्यो गर्नुपर्ने हुन्छ। र हाम्रो लागि त्यसको त्यो गर्नको लागि हामी कहाँ नीति नियमहरू पनि नभए होइनन् होइन, जस्तै वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्छ भन्ने नियम हामीसँग 20 वर्ष अगाडिदेखि छ तर त्यसलाई राम्रोसँग पालना भएको छैन। त्यसैले अघि भने जस्तो ए नियम नीतिहरू छन् नभए होइनन् तर त्यसलाई कार्यान्वयनमा हामी निकै कमजोर भएको छौँ। त्यसलाई अलि राम्रोसँग कार्यान्वयन गर्ने हो भने वातावरण र विकासलाई सँगसँगै लान सकिन्छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको शनिबार सय यो श्रृङ्खलामा हामी वातावरणविद एवं अभियन्ता भूषण तुलाधरसँग वातावरणसँग सम्बन्धित विभिन्न पक्षमा सम्वाद गरिरहेका छौं। जस्तो भूषणजी होइन, अहिले पछिल्लो समयमा चाहिँ यो इलेक्ट्रिक व्हीकल एउटा फेसनकै रूपमा पनि अगाडि आएको छ, यसले अर्थतन्त्रलाई राम्रो त गर्छ नै वातावरणलाई पनि राम्रो गर्छ, तर अझै पर्याप्त हुन सकिरहेको छैन। हामीले विस्तारै डिजल पेट्रोललाई विस्थापित गरेर इभन ग्यासलाई एलपीजी ग्यासलाई पनि विस्थापित गरेर नेपालमै उत्पादन भएको नवीकरणीय होइन रिन्युएबल इनर्जी हाइड्रो पावर सोलर पावर विन्ड पावरलाई चाहिँ बढी प्रवर्धन गर्नुपर्छ। यसमा अघि यहाँले इंगित गरे जस्तै इकोनोमी पनि छ भनेर इकोनोमी पनि जोडिएको छ। त्यसकारण जुन रूपबाट अहिले विस्तारै ठूला ठूला बसहरू सार्वजनिक यातायातका साधनहरू जसरी यहाँ प्रयासहरू भइरहेछन् योतर्फ चाहिँ सायद केही सुखद भविष्य छ कि भन्ने भन्न सकिन्छ। के अनुमान गर्न सकिन्छ आगामी पाँच वर्षभित्र हामी अलिकति इलेक्ट्रिक वेहिकलहरू बढी प्रयोग गर्ने फसिल फ्युलहरू कम गर्ने त्यो अवस्थामा पनि हामी अगाडि बढिरहेको हो अहिले यो सकारात्मकता हो?
निश्चय पनि यो एकदमै सकारात्मक कुरा हो र हामी मात्र होइन विश्व अर्थतन्त्र नै हेर्ने हो भने आउँदो पाँच छ वर्षमा मेरो विचारमा यो इलेक्ट्रिक गाडीले माफ गर्नुहोला धेरै हदसम्म पेट्रोल डिजलको गाडीलाई रिप्लेस गर्न सक्छ। किन भन्दाखेरि विश्वभरि नै अनुमान के छ भन्दाखेरि आउँदो पाँच छ वर्षभित्रमा इलेक्ट्रिक गाडी र पेट्रोल डिजल गाडीको मूल्य करिब करिब बराबर हुन आउँछ। र त्यति दिनसम्म फेरि के पनि हुन्छ भन्दाखेरि प्राविधिक रूपले इलेक्ट्रिक गाडीहरूको प्रविधिमा पनि विकास हुन्छ र त्यसको मूल्य त घट्दैछ हामीलाई थाहा छ। अहिलेको अवस्थामा के छ भन्दाखेरि सरकारले जस्तै भन्सार सुविधा दिया छ इलेक्ट्रिक गाडीहरूको लागि सार्वजनिक गाडीको लागि 1% अन्यको लागि 10% र त्योभन्दा ठुलो गाडीको लागि अलिकति बढी छ तर अन्य गाडीहरूको तुलनामा निकै कम भन्सार लाग्ने भनिया छ र साथसाथै ब्याङ्क लोन लिनलाई पनि सजिलो बनाएको छ। त्यसले गर्दाखेरि इलेक्ट्रिक गाडीहरूको संख्या वृद्धि हुन थालेको छ र बिस्तारै चार्जिङ स्टेसनहरू पनि बनिया छ र पाँच छ वर्षमा हामी के हेर्न सक्छौँ भन्दाखेरि त्यति बेला सायद नेपालमा अन्य गाडीहरूको तुलनामा इलेक्ट्रिक गाडी नै बढी सेल हुन्छ होला। तर एउटा चिन्ताको विषय अलिकति कहाँनिर छ भने अहिलेको अवस्थामा निजी गाडीहरू चाहिँ थुप्रै आए निजी गाडीमा पनि अलिकति ठुला निजी गाडीहरू जस्तै हामी एसयुभी भन्छौँ स्पोर्ट्स युटिलिटी भेहिकलहरू त्यस्ता गाडीहरू चाहिँ थुप्रै आउन थाले तर सार्वजनिक यातायातमा खपत हुने बसहरू चाहिँ आउन सकेका छैन। साझा यातायातले 40 बस अर्डर दिइसकेका छ त्यो आउला तर निजी यातायात व्यवसायीहरूले यसमा लगानी गर्न सकेका छैन। किन भन्दाखेरि एक यो बसहरू नै निकै महँगा पर्छन् 1-2 करोडसम्म पर्न सक्छ एउटा बसको लागि जबकि डिजल बस तपाईँको 40 लाख जतिमा आउँछ। दोस्रो के हो भन्दाखेरि त्यो बसहरू चल्नको लागि जुन हाम्रो व्यवस्था हुनुपर्ने हो हाम्रो सार्वजनिक यातायात प्रणालीमा सुधार गर्नुपर्ने त्यो हुन सकेका छैन। त्यसैले त्यहाँनिर हामीले विशेष ध्यान दिनुपर्छ किन भन्दाखेरि निजी गाडी भनेको त के छ दिनको 1-2 घन्टा चल्ला तर बस हो दिनको 10-12 घन्टा चल्ने। निजी गाडीले त अलिकति कम पेट्रोल डिजल खर्च गर्छ बसले बढी खपत गर्छ त्यहाँ पनि बसले नै बढी फाल्छ किनभने उसले बढी दिनभरि नै चलिरहेको हुन्छ। त्यसैले अर्थतन्त्रमा र वातावरणमा साँच्चै नै सुधार ल्याउने हो भने सार्वजनिक यातायातको विद्युतीकरणमा विशेष ध्यान दिनुपर्छ अब ताकि 4-5 वर्षमा हाम्रो सार्वजनिक यातायात प्रणाली पुरै विद्युतीकरणमा जान सकोस्। यसको लागि मुख्यतया बस र त्योभन्दा पनि अन्य पनि जस्तै रेल इत्यादिमा पनि लगानी गर्नुपर्ने हुन्छ।
हजुर अब यो वातावरणको कुरा गर्दाखेरि फोहोरलाई पनि मोहर बनाउन सकिन्छ भन्ने अवधारणा छ। हामी के देखिरहेछौँ भने एकदम वेस्टेजहरू यति अव्यवस्थित छ घरबाट निस्केको फोहोर होस् अथवा सड़क किनारका फोहोरहरू हुन् पसलहरूबाट औद्योगिक क्षेत्रबाट आएका फोहोरहरूको व्यवस्थापनमा त्यति चासो दिएको छैन। आजभोलि रिड्युस होइन रियुज एण्ड रिसाइकल भन्छन् कतिपय कुराहरू पुनर्प्रयोग गर्न मिल्छ ती कुराहरूमा ध्यान नदिकन हामी एकमुष्ट रूपमा कवाडको नामबाट हामी कतिपय बहुमूल्य चीजहरू बाहिर निर्यात गरिरहेछौँ। किन अलिकति यो रिसाइकलतर्फ चाहिँ त्यति धेरै ध्यान नगएको हो कि नीति निर्माणको तहमा स्थानीय सरकार अथवा केन्द्रीय सरकारलाई अलिकति घचघचाउनु पर्ने हो कि यो विषय?
निश्चय पनि यो तपाईँले भन्नुभएको जस्तो नीतिहरू छन् हामीले नीतिमा त भनिरहेछौँ फोहोरलाई पुनः प्रयोग गर्नुपर्छ सकेसम्म भनेर भनिरहेछौँ तर कामले चाहिँ त्यो देखाएन 1-2 नगरपालिका बाहेक होइन जस्तै वालिङ नगरपालिकाले केही राम्रो काम गरिरहेछ काठमाडौँमा हेर्ने हो भने पनि थिमीले केही काम राम्रो काम गरिरहेछ उता शङ्करापुरले केही काम राम्रो काम गरिरहेछ तर ठुला नगरपालिकाहरू जस्तै काठमाडौँकै केस हेर्ने हो भने पनि वर्षौँ भइसक्यो काठमाडौँमा फोहोरको समस्या भइरहेछ। अहिले पनि हामी हाम्रो फोहोर के गर्छौँ त भन्दाखेरि सिस्टोलमा लगेर फाल्ने गर्छौँ। सिस्टोल ल्यान्डफिल साइट बनेको भनेको 2 वर्षको लागि बन्या हो त्यो प्रयोग गरिरहेको अहिले 16 वर्षमा पुगिसक्यो। 2 वर्षको लागि भनेको 16 वर्ष भइसक्यो त्यहाँ फोहोरले टन्न भइसक्यो तर पनि त्यही प्रयोग गर्न बाध्य छौँ किन भन्दाखेरि अर्को उपायमा हामीले लगानी गरेनौँ। पोखरपाउमा लगानी गरेका छौँ तर त्यो पनि ल्यान्डफिल साइटै हो। हामीले के गरिरहेछौँ भने फोहोरलाई फाल्ने कहाँ लगेर फाल्ने भनेर मात्रै सोचिरहेको छौँ। फोहोरलाई फाल्ने होइन कि त फोहोरलाई पाल्ने सोच्नुपर्ने हो, फोहोरलाई कसरी पुनः प्रयोग गर्नुपर्ने भनेर सोच्नुपर्ने। त्यतातिर खास नगरपालिकाहरूले विशेष गरिकन यी ठुला नगरपालिकाहरूले महानगरपालिकाले लगानी गर्दै गरेन। त्यसको लागि प्राइभेट सेक्टर निजी क्षेत्रसँग सहकार्य गर्ने भनेर टेन्डर पनि आह्वान गरेका थियो, प्रस्तावहरू आह्वान गरेका थियो, अब त्यो पनि 10 वर्ष जति भयो त्यो पनि अगाडि बढेको छैन। खालि फोहोरलाई लगेर फाल्ने मात्रै कुराको भएको छ र त्यो पनि ल्यान्डफिल साइट सञ्चालन भएसम्म त्यसको बारेमा सोचिँदैन। जब ल्यान्डफिल साइट बन्द हुन्छ कुनै कारणवश, चाहे त्यो बर्खाले होस् अथवा कुनै त्यो हडताल भएर होस्, त्यसपछि मात्रै फेरि चाहिँ सबैजना तातिन थाल्छ। तर दीर्घकालीन के गरी व्यवस्थापन गर्ने, कहाँनिर लगानी गर्ने भनेर त्यो चाहिँ सोच अहिलेसम्म आइसकेको छैन दुर्भाग्यवश।
हजुर भूषणजी, समय आजलाई यति नै दिन सके मैले। फेरि फेरि पनि वातावरण सम्बन्धी अहम सवालहरूमा यहाँसँगको संवाद जारी राख्नेछौ। समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद छ।
यहाँलाई पनि यो वातावरणको विषय उठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
हस् धन्यवाद। आदरणीय श्रोताहरू, अन्तरसम्वादको शनिबार सरी आजको श्रृंखलामा हामी वातावरणसँग सम्बन्धित केही विषयहरूमा सम्वाद गरिरहेका थियौं। हामीसँग हुनुहुन्थ्यो वातावरणविद एवं अभियन्ता भूषण तुलाधर, प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि विदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।